यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मन्त्री परिषद बैठकद्वारा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्न स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका 2081 स्वीकृत। सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डाक्टर महेन्द्र विष्ट नियुक्त। वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनैतिक स्थिरता र विकासमा गतिशीलता ल्याउनु रहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। फ्रान्सको मायोट क्षेत्रमा आएको आँधीका कारण पिउने पानी र खानाको अभावले हजारौं मानिस प्रभावित। र मलेसियामा जारी एसीसी अण्डर 19 महिला एसिया कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै नेपाल सेमीफाइनलमा प्रवेश।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका 2081 स्वीकृत गरेको छ। मंगिर 27 र 28 गते बसेको मन्त्री परिषद बैठकको निर्णयहरू हिजो मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले निर्देशिका अनुसार सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्दै सार्वजनिक गरिने बताउनुभयो।
नेपाल सरकार र गणतन्त्र भारत सरकार बीच हस्ताक्षर हुने वास WASH वाटर सेनिटेसन एण्ड हाइजिन क्षेत्रको विकास सम्बन्धी संशोधित पत्र स्वीकृत गर्ने, द्वितीय सुशासन आयोग गठन तथा सञ्चालन पहिलो संशोधन आदेश 2081 स्वीकृत गर्ने, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देश 2081 स्वीकृत गर्ने, सार्वजनिक चाहिँ के निकायमा सार्वजनिक कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको चाहिँ प्रयोग गर्ने, उदाहरणलाई हाम्रो डस्टबिन पनि स्वदेशी हुनु पर्यो, सानो कुरोबाट भनेको मैले, टेबलको चाहिँ राख्ने चिज पनि स्वदेशी हुनु पर्यो, विभिन्न मन्त्रीहरूले लगाउने चाहिँ ड्रेस पनि स्वदेशी हुनु पर्यो, लगायतका सबै चिजहरू, त्यस्तै लघु घरेलु तथा सानो उद्योग प्रवर्धन नीति 2081 स्वीकृत गर्ने।
संचार मन्त्री गुरूङले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्नुका साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको संचालक समितिको सदस्यमा डाक्टर राजेन्द्र प्रसाद बराल र दीपक राज सापकोटालाई मनोनयन गर्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै फुटबल, कराते र भलिबल प्रतियोगितामा विजयी खेलाड़ी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी 35 जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले बताउनुभयो। मन्त्री परिषद बैठकले राष्ट्रिय शहरी नीति 2081 औद्योगिक तथा लगानीको संचालन कार्यविधि, लघु घरेलु तथा साना उद्योग प्रवर्धन नीति र विद्युतीय सुशासन आयोग गठन तथा संचालन पहिलो संशोधन आदेश 2081 स्वीकृत गरेको छ। मन्त्री परिषद बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने हरित उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि 100 मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने लगायत विभिन्न अनुदान सहायता तथा ऋण स्वीकार गर्ने लगायतका निर्णय गरेको छ। सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डाक्टर महेन्द्र विष्टले शपथ ग्रहण गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो सार्वजनिक सेवा प्रसारण परिषदका अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डाक्टर विष्टलाई शपथ ग्रहण गराउनु भएको हो। शपथ ग्रहण समारोहमा मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल टेलिभिजन र रेडियो नेपालका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो। डाक्टर विष्टलाई गत शुक्रबार बसेको मन्त्री परिषदको बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिना अघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो। सोही ऐन अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा विष्ट नियुक्त हुनुभएको हो। काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख पीएल सिंहको हिजो साँझ अन्त्येष्टि गरिएको छ। काठमाडौँको डल्लु नजिकै कंकेश्वरी घाटमा सिंहको अन्त्येष्टि गरिएको हो। कांग्रेसका पूर्व केन्द्रीय सदस्य, जनसंख्या तथा वातावरण पूर्व मन्त्री तथा काठमाडौँ नगरपालिकाका पूर्व नगर प्रमुख 88 वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा हिजो बिहान निधन भएको थियो। प्रजातन्त्र पुनर्स्थापनापछि विक्रम सम्मत 2049 स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उहाँ काठमाडौँ नगरपालिकाको नगर प्रमुख निर्वाचित हुनुभएको थियो। स्वर्गीय सिंहकै पहलमा विक्रम सम्मत 2052 काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो। स्वर्गीय सिंहले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकाले उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले काठमाडौँ महानगरपालिकाका पूर्व नगर प्रमुख पीएल सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। स्वर्गीय सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले पुष 1, 2 र 3 गते 3 दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। यस्तै पुष 2 गते आज केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गहरूका 13 दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र 13 दिनमा काठमाडौँमा शोक सभा आयोजना गर्ने निर्णय समेत गरिएको पौडेलले बताउनुभयो। पूर्व नगर प्रमुख सिंहप्रति नेपाली कांग्रेसका नेताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो। स्वर्गीय सिंहलाई पार्टी सभापति शेरबहादुर देउबा, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन कुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्व उपसभापति गोपालमान श्रेष्ठ लगायतले पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले हिजो चाक्सीबारी पुगेर पूर्व नगर प्रमुख सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले हिजो सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्त कुमार शर्माले जानकारी दिनुभयो। सहकारी ठगी सम्बन्धी मुद्दामा कार्तिक 2 गते काठमाडौँबाट पक्राउ गरी उहाँलाई पोखरा लगिएको थियो। नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठकले तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नभएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय अलोकनगरमा हिजो बसेको स्थायी समितिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवड़ाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिनुभयो। उहाँले केन्द्रीय सदस्यहरूको कार्यविभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटिको बैठक सम्पन्न हुने बताउनुभयो। खतिवड़ाले आगामी निर्वाचनमा समाजवादीलाई सशक्त प्रतिस्पर्धाका रूपमा उभ्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै यसबारे निर्णय पनि आज हुने जानकारी दिनुभयो। सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्व बुझाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको संसदीय पत्रकारिता अवधारणा र अभ्यास नामक पुस्तकको हिजो काठमाडौँमा विमोचन गर्नुहुँदै सभामुख घिमिरेले संसदीय गतिविधि जनतामा पुर्याउन र त्यसको उचाइ बढ़ाउन संसदीय पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सांसद र पत्रकारहरू बीचका सम्बन्ध अझ सहज र सुमधुर बनाउनका लागि खुल्ला बहस हुनुपर्नेमा जोड़ दिनुभयो। उपसभामुख इन्दिरा राणा मगरले मानिसमा उत्साह र जाँगर आउने समाचार लेख्न पत्रकार जगतलाई आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान र विश्वका अनुसन्धान संस्थाहरूलाई आग्रह गर्नुभएको छ। जर्मनीको पोर्सडाममा अवस्थित जलवायु सम्बन्धी अनुसन्धान संस्थामा हिजो भएको अन्तर्क्रियामा जलवायु विज्ञहरूसँग परराष्ट्र मन्त्री राणाले नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण पछिल्ला वर्षहरूमा अकल्पनीय क्षति बेहोरिरहेको जानकारी गराउनुभयो। उहाँले यो समस्या समाधानका लागि थप अनुसन्धान र सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौता सम्पन्न भएको बताउनु भएको छ। चीनमा राँगा एवं भैंसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले नेपालको हिमाल तथा पहाड़ी क्षेत्रमा जड़ीबुटी तथा औषधिजन्य वनस्पति खाएर हुर्केका पशु पंक्षीको मासुको माग विदेशमा बढ़ेको बताउनुभयो। यो नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशी ढुंगाको रूपमा रहेको तथा नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा भैंसी पालनका लागि थप प्रोत्साहित गरेको उल्लेख गर्नुभयो। कानून न्याय तथा संसदीय मामला मन्त्री अजय चौरसियारले कानून व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानून व्यवसाय परिषद ऐन परिमार्जन गर्न जरूरी रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको हिजोको बैठकमा कानून व्यवसाय परिषद ऐन दोस्रो संशोधन विधेयक 2051 माथिको सैद्धान्तिक छलफलमा उहाँले परिषदको ऐन परिमार्जन गर्न जरूरी रहेको बताउनुभयो। मन्त्रालयका सचिव उदयराज सापकोटाले लयर्स एकाडेमी खोलेर कानून व्यवसायलाई तालिम दिने व्यवस्था गरिएको र विधेयक धेरै विषय परिमार्जन गरेर आएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको राजनैतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनैतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित द राइजिङ नेपालको 59 वार्षिक उत्सव समारोहमा उहाँले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनैतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। पटक पटक सरकार बन्ने परिवर्तन हुने प्रवृत्तिले निर्माणाधीन विकास योजना नीति नियम र आधारहरू लथालिङ्ग भएको बताउँदै सरकारका प्रवक्ता गुरूङले वर्तमान गठबन्धन सरकारले राजनैतिक स्थायित्वसहितको विकासमा जोड़ दिएको उल्लेख गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाको पूँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताउनु भएको छ। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको 50 वर्ष पुगेको अवसरमा कोरिया स्थित नेपाली राजदूतावास र बुसान चेम्बर अफ कमर्स कोरियाद्वारा आयोजित कार्यक्रममा उहाँले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। 150 विश्व हुलाक दिवस र इन्टरपोलको 100 वार्षिक उत्सवको अवसर पारेर सरकारले 10 रूपियाँ दरका 2 हुलाक टिकट प्रचलनमा ल्याएको छ। हुलाक सेवा विभागले हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले टिकटमा टाँचा लगाएर प्रचलनमा ल्याउनुभयो। मन्त्री गुरूङले नेपालमै जनक शिक्षा सामग्रीले छापेको हुलाक टिकट प्रचलनमा ल्याउन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै राष्ट्रिय सुरक्षाको लागि पनि यस्ता छपाईका कामहरू स्वदेश गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी ढंगबाट सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउनुभयो। नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हिजो उद्घाटन गर्नुभएको हो। उहाँले यस सेवाबाट देशभरका नागरिक लाभान्वित हुने गरी सेवा विस्तार गर्न मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभयो। राष्ट्रिय योजना आयोगले एक क्षेत्रको विकास गर्दा अर्को क्षेत्रमा नकारात्मक असर नपर्ने गरी विकास पूर्वाधार योजना बनाउने नीति लिएको जनाएको छ। राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याबारे छलफल गर्न बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर शिवराज अधिकारीले सड़क निर्माण गर्दा वनलाई विद्युत विस्तार गर्दा खानेपानीलाई असर पुर्याउँदा विकासले गति लिन नसकेको विगतबाट पाठ सिकेर अब योजना तर्जुमा गर्दा सबै निकायसँग समन्वय गरिने बताउनुभयो। चिलिमेको सहायक कम्पनी सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको सान्जेन जलविद्युत आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोड़िएको छ। सम्पूर्ण प्राविधिक परीक्षण लगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि सान्जेन जलविद्युत आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो। सान्जेन जलविद्युत आयोजनाले गत मंगिर 8 गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो। ललितपुरमा इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चालनमा आएको छ। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले पुलचोक स्थित ललितपुर महानगरपालिका अगाडिको सड़क छेउमा रहेको स्विच अन गरेर हिजो यो प्रविधिको शुभारम्भ गर्नुभएको हो। अछाममा लागू औषध नियन्त्रणका लागि 3 महिने अभियान शुरू भएको छ। अछामका सबै स्थानीय तहहरूले 3 महिनाको अवधिमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यालय र क्याम्पसमा सचेतना कार्यक्रम चलाउने र स्थानीय तहले आफ्नो वार्षिक कार्यक्रममा लागू औषध नियन्त्रणका कार्यक्रम समावेश गर्ने निर्णय गरेको अछामका प्रमुख जिल्लाधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो। विगतका वर्षमा एक बाली मात्र लगाएर बाँकी समय फुर्सदिला हुने कैलालीका किसानहरू अहिले वर्षभरि नै बहुबाली लगाएर मनज्ञ आमदानी गरिरहेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
गाउँमा कृषि सहकारी र समूह मार्फत किसानलाई आधुनिक खेती किसानीतर्फ आकर्षित गरेपछि अहिले किसानहरू वर्षभरि खेतीबारीमा व्यस्त देखिने गरेका हुन्। उनीहरूले अहिले वर्षमा 3 बाली घर भित्राउने गरेका छन्। लम्केचुवा नगरपालिका वडा नम्बर 5 का किसान तुलसी थापा:
हामीले अहिले 3 खेती उठाउने गर्छौं होइन एक सालमा, पहिले सालमा 2 खेती मात्रै हुन्थ्यो, पहिलेको भन्दा अहिले धेरै फल्छ, हामी धेरै उत्पादन गर्न सक्छौ।
कैलालीको घोडाघोटी नगरपालिका वडा नम्बर 3 नारायणपुरका समीरा चौधरीलाई विगतका वर्षमा खेतीबाली भन्नाले वर्षातमा धान र हिउँदमा गहुँबाली भन्ने मात्र थाहा थियो। गाउँमा घोडाघोडी महिला कृषक समूह स्थापना भएपछि समूहमा आबद्ध समिताले विभिन्न तालिम समेत पाउनुभयो। तालिमपछि खेतीबालीमा आधुनिकरणसँगै बहुबाली र मिश्रित बालीको बारेमा थाहा पाएको र अहिले त्यसैको अनुसरण गरिरहेको बताउनुहुन्छ।
कृषक समूहको सरहरू आउँथे अनि मिश्रित बाली लगाउँदाखेरि अलि फरक किसिमको आफ्नो खेती उब्जनी पनि हुन्छ अनि त्यसमा मल पनि हुन्छ भनेर भन्नुभयो। पहिला भन्दा 5 गुणाको फरकले
लम्केचुवा नगरपालिका वडा नम्बर 5 तिलकपुरका पार्वती थापा समेत अहिले बहुबाली र मिश्रित बालीको प्रयोग गरिरहनु भएको छ। त्यसबाट आफूले राम्रो उत्पादन गरिरहेको थापाको भनाई छ।
पहिला 2 बाली लाउँथ्यौं भने आजभोलि 3 बाली लाउँछौ। लहरे बाली अनि मुमहरू लाउँछौ, बोडीहरू, तरकारी, बसन्ते मकै, धान, तोरी, गहुँ। पहिला भन्दा आजभोलि आमदानी उत्पादन बढेको छ।
लम्कीका बिस्ना तिमिलसेना नेउपानी समेत खेतीका नयाँ नयाँ सिप सिक्न सफल हुनु भएको छ। अनुसार अरू किसान पनि बहुबाली तर्फ आकर्षित भएका छन्।
वर्षमा हामी अब धान रोप्छौ, त्यसपछि लाई छर्छौ, त्यसपछि लाई उखेरेर मकै लगाउँछौ, अनि मुम पनि लगाउँछौ, त्यसमै ढैँचा पनि लगाउँछौ। मुमले अब मलको पनि काम गर्छ, कसैले दाना पनि टिप्छन्, कसैले मल बनाउँछन्।
घोडाघोटी नगरपालिका वडा नम्बर 2 टनकपुरका सरस्वती चौधरी पनि वर्षमा 3 खेती गर्नुहुन्छ। उहाँले बसन्ते मकैसँगै तरकारी र दाल खेती समेत गर्ने गरेको र उत्पादनका साथै आय आर्जनमा समेत वृद्धि भएको सुनाउनु
मकैमा बोरी पनि लगाउँछ, भिन्डी पनि लगाउँछ, भिन्डी पनि हुन्छ मकैमा, पहिला भन्दा अति राम्रो हुन्छ, धेरै पनि फल्छ।
स्थानीय कृषि सहकारी तथा कृषक समूह मार्फत किसानलाई बहुबाली तथा मिश्रित बाली लगाउन विभिन्न समयमा बाली अनुसार तालिम समेत दिइँदै आएको छ। असल सृजना कृषि सहकारी लम्कीका कृषि प्राविधिक हरिकला माझी:
उत्पादन बढाउनको लागि हामीले विभिन्न तालिमहरू दिइराख्छौँ, अनि किसानहरूले पनि गरिराख्नु भएको छ।
बहुबाली भनेको एकै जग्गा जमिनमा 2 वा 2 भन्दा धेरै खेतीबाली लगाउनु हो। यसरी किसानहरूले बहुबाली तथा मिश्रित बाली लगाउन थालेपछि एकातिर किसानहरूले राम्रो उत्पादन गरी आफ्नो आय आर्जन बढाउन सक्छन् भने अर्कोतर्फ माटोको उर्वरा शक्ति पनि बढ्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको हिन्द महासागर क्षेत्रमा आर्टमा आएको आँधीका कारण पिउने पानी र खानेकुराको अभावले मानिसहरूको मृत्यु हुन थालेको छ। आँधीले सड़क मार्ग अवरूद्ध भएपछि मार्ट क्षेत्रमा उद्धार कर्मी र आपूर्तिकर्ताहरू हवाई तथा समुद्री मार्गबाट पठाउने प्रयास भइरहेको समाचारमा जनाइएको छ। आधीका कारण सयौं मानिसको मृत्यु भएको आशंका गरिएको छ भने अस्पताल तथा विद्यालयहरू प्रभावित हुनुका साथै धेरै घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। झण्डै 3 लाख मानिसको बसोबास रहेको मार्ट क्षेत्रमा फ्रान्सकै सबैभन्दा गरीब मानिसहरूको बसोबास रहेको समाचारमा जनाइएको छ। आँधीले सड़क मार्ग अवरूद्ध भएपछि मायोट क्षेत्रमा उद्धारकर्मी र आपूर्तिहरू हवाई तथा समुद्री मार्गबाट पठाउने प्रयास गरिएको जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन सोमबार थाइल्याण्ड जानु भएको छ। एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुष 2 र 3 गते बस्नेछ। चालू आर्थिक वर्षको गएको 5 महिनामा सरकारको आमदानी र खर्च दुवै कमजोर देखिएको छ। मंगसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको 28% राजस्व उठाएको छ भने करिब 30% बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। मंगसिर मसान्तसम्ममा वार्षिक लक्ष्यको 27.57% अर्थात 4.5 अर्ब 77 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 14.71 अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ। चालू आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा 3.52 अर्ब रूपियाँ विनियोजन भएकोमा मंगसिरसम्म 11.58% मात्रै खर्च भएको छ। यस्तै चालूगत शीर्षकमा मंगसिर मसान्तसम्मको खर्च 31.87% रहेको छ। यस वर्ष चालू शीर्षकमा 11.40 अर्ब 66 करोड़ विनियोजन भएकोमा मंगसिरसम्म 3.63 अर्ब 55 करोड़ बराबर खर्च भएको छ। त्यस्तै वित्तीय व्यवस्था शीर्षकमा छुट्याएको बजेट वार्षिक लक्ष्यको 41.32% खर्च भएको छ। यस अवधिमा सरकारको विकास खर्च कमजोर देखिएको छ। शेयर बजार मापक नेप्से प्रसूचक सोमबार 51.37 को उच्च अंकले घटेर 2630.91 बिन्दुमा पुगेको छ। सोमबार सबै समूहको उपसूचक रातो देखिएको हो। पर्यटन प्रवर्धनका लागि चितवनको सौराहामा हात्ती तथा पर्यटन महोत्सव गरिने भएको छ। हात्ती तथा पर्यटन महोत्सव पुष 11 गतेदेखि पुष 15 गतेसम्म चल्नेछ। महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ। नेपाल घुम्न आउने विदेशी पर्यटकलाई क्रिसमस र अंग्रेजी नयाँ वर्षसम्म सौराहामा नै रोक्ने उद्देश्यले हात्ती महोत्सव आयोजना गर्न लागि क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ। सुदूरपश्चिम रोयल्सले लीग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ। सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीमाथि 6 विकेटको जित हात पारेको हो। यो खेलसँगै प्लेअफ समीकरण पूरा भएको हो। लीग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर वोल्भ्स दोस्रोमा, चितवन राइनोस तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनौट भए। एनपीएलको प्लेअफको पहिलो खेल बुधबार बिहान 9 बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली बीच हुनेछ। त्यो एलिमिनेटर खेल हुनेछ। को विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर प्रवेश पाउनेछ। पराजित हुने टोली एनपीएलबाट बाहिरिनेछ। बुधबार दिउँसो 1 बजे प्लेअफको दोस्रो खेल हुनेछ। प्लेअफको दोस्रो खेल पहिलो क्वालिफायर खेल हुनेछ। त्यसमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रोको जनकपुर वोल्भ्स बीच प्रतिस्पर्धा हुनेछ। पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ। पहिलो क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेता बीच दोस्रो क्वालिफायर खेल हुनेछ। त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली हुनेछ। पहिलो संस्करणको एनपीएलको फाइनल शनिबार दिउँसो 12 बजे हुनेछ। नेपालले एसएससी महिला यु19 एसिया कप सोमबार पाकिस्तान विरूद्ध 6 विकेटको ऐतिहासिक जित दर्ता गरेको छ। नेपालले कुनै पनि स्तरमा पहिलो पटक पाकिस्तानलाई हराएको हो। जीतसँगै 2 अङ्क जोडीको नेपालले समूह बीबाट सुपर 4 मा स्थान पक्का गरेको छ। लगातार दोस्रो पराजय बेहोरेको पाकिस्तान समूह चरणबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग 9 विकेटले पराजित भएको थियो। अब नेपालले मंगलबार भारतको सामना गर्नेछ। मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको 105 रनको लक्ष्य नेपालले 19.1 ओभरमा 4 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कप्तान पूजा महतोले 47 बलमा 3 चौकाको मद्दतले अभिजित 47 रनको योगदान गरिन्। त्यसै गरी सोनी पाख्रिमले 13, सिमान केसीले अभिजित 12 र सान प्रवीणले 10 रन बनाए। पाकिस्तानका लागि फतिमा खान र करातुलियनले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 104 रनको योगफल तयार पारेको थियो। पाकिस्तानका लागि कोमल खान 38, महम एनिसले अभिजित 19, राभाली फरानले 13 र जोफिसान आयलले 12 रन बनाए। नेपालका लागि कप्तान पूजा महतोले 2 तथा रचना कुमारी चौधरी, रिया शर्मा र सीमा केसीले समान 1-1 विकेट लिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18-20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:47 भयो भने सूर्यास्त भरे साँझ 5:11 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मन्त्री परिषद बैठकद्वारा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्न स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका 2081 स्वीकृत। सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डाक्टर महेन्द्र विष्ट नियुक्त। वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनैतिक स्थिरता र विकासमा गतिशीलता ल्याउनु रहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। फ्रान्सको मार्ट क्षेत्रमा आएको आँधीका कारण पिउने पानी र खानाको अभावले हजारौं मानिस प्रभावित। र मलेसियामा जारी एससीसी अण्डर 19 महिला एसिया कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै नेपाल सेमी फाइनलमा प्रवेश। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।